جانے مسائل تو علماء سے پوچھے، یہ حکم مبین ہم کو رب سے ملا ہے، چلو پوچھ کیسے جیے زندگی کو، چلو پوچھ لے کو کس میں رب کی رضا ہے، رب کی رضا ہے۔
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاة والسلام علیک یا رسول اللہ، الصلاة والسلام علیک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ، وعلی آلک واصحابک یا نور اللہ۔ پیارے اور محترم اسلامی بھائیو، مدنی چینل کے ناظرین، دارالافتاء اہل سنت سلسلے میں مرحبا کہتے ہیں۔ مفتی جمیل مدنی صاحب ہمارے ساتھ موجود ہیں، انشاءاللہ عزوجل آپ کی جانب سے جو سوالات ہمیں موصول ہوں گے انشاءاللہ سلسلے میں شامل کیے جائیں گے۔ درود پاک کی فضیلت سنتے ہیں۔ نبی کریم صلی اللہ تعالی علیہ وسلم کا فرمان عالی شان ہے، جس نے کتاب میں مجھ پر درود پاک لکھا تو جب تک میرا نام اس میں رہے گا فرشتے اس کے لیے استغفار یعنی بخشش کی دعا کرتے رہیں گے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم۔ حضور، ایک سوال ہے اور انوکھا سا سوال ہے، ہو سکتا ہے آپ تک بھی کہیں سے پہنچا ہو، لیکن پوچھا گیا ہے اور دو تین دفعہ پوچھا گیا تو میں نمائندگی کرتے ہوئے پوچھ دیتا ہوں، ہو سکتا ہے کہیں کے ذہن میں ہو اور سنجیدگی سے پوچھا گیا، ان کے ذہن میں کنفیوژن ہے یا کیا ہے، کہ کوئی بھی ملک ہو مقروض ہوتا ہے، قرضوں میں گھرا ہوا ہوتا ہے، اور ہمارا ملک بھی غیر متوقع طور پر ایسا ہے کہ بہت سارا قرض ہے، اور کہا جاتا ہے کہ ہر فرد ملک کا اتنے اتنے قرض میں یعنی ڈیوائیڈ کیا جائے تو اتنا مقروض ہے پیدا ہوتے ساتھ ہی۔ تو ان کا کہنا یہ ہے کہ بھئی میرے پر جو قرضہ ہے جو میری ذات پر آتا ہے وہ تو میرے کل مال سے بھی زیادہ ہے، ٹھیک ہے، اور اپنا کل مال بھی لٹا دوں تو یہ میرا جو قرض بتایا جاتا ہے ہمارے حوالے سے بھی اتنا زیادہ فی فرد ہے، تو اب مجھ پر زکات یا قربانی کیوں لازم ہوتی ہے؟ یہ ایک سوال ہے، ہو سکتا ہے کہ بہت سارے لوگوں کے ذہن میں آتا ہو۔
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین۔ لیکن یہ کیلکولیشن یوں جو کر لی جاتی ہے کہ اس وقت کوئی بھی ملک وہ اتنے اربوں ڈالر کا مقروض ہے،
جی جی،
اور وہ قرض کون اتارے گا، پھر اس کو ایک زاویے سے یوں تقسیم کیا جاتا ہے کہ اس ملک کی اتنی آبادی ہے تو فی فرد اتنے اتنے لاکھ روپے قرضہ گویا چڑھا ہوا ہے،
جی جی،
ہر ایک سمجھتا ہے کہ یہ قرض میں نے تو نہیں لیا،
ٹھیک ہے۔
تو جب کسی شخص نے قرضہ نہیں لیا تو وہ اس طرح ملکی قرضوں کی وجہ سے مقروض نہیں ہوگا،
ڈائریکٹ مقروض وہ نہیں،
ڈائریکٹ وہ مقروض نہیں ہے۔ پھر دوسرا یہ کہ عوام کی طرف سے کیا ایسا مطالبہ ہوتا ہے کہ آپ قرضہ لیں؟ عوام کی طرف سے مطالبہ نہیں ہوتا۔ تو اس حوالے سے کسی بھی قسم کا جو ملکی حکومت اگر کسی دوسرے ملک سے قرضہ لے تو اس قرض کے حوالے سے مقروض اس ملک کی عوام نہیں ہوتی،
ٹھیک ہے۔
تو یوں اگر کوئی یہ کہے کہ اب مجھ پہ زکوٰۃ کے حوالے سے میرے مال تو بالفرض 2 لاکھ روپے میرا مال ہے جو حاجت ضرورت سے زائد ہے،
جی جی،
لیکن مجھے بتایا جاتا ہے کہ آپ کے اوپر تو 5 لاکھ کا قرضہ
مقروض ہے،
ملکی قرضے کو ڈیوائیڈ کیا گیا تو آپ کے حصے میں تو 5 لاکھ روپے آ رہے ہیں، تو اس حوالے سے یہ جو بھی فرد ہے جس کے ذہن میں یہ سوال اٹھا ہے کہ آیا مجھ پہ زکوٰۃ واجب ہے نہیں ہے، یا مجھ پہ قربانی واجب ہے یا نہیں ہے، یا دوسرے لفظوں میں تفنن کے طور پہ کسی کے ذہن میں یہ آ سکتا ہے جب میں مقروض 5 لاکھ کا اور 2.5 لاکھ میری رقم تو میں تو خود شریف فقیر ہو گیا، تو کیا میں زکوٰۃ لے سکوں؟
پورا ملک کی زکوٰۃ لے؟
تو اس حوالے سے یہ جو بھی ایک سوال ہے،
جی جی،
اگر سنجیدہ ہے تو جواب اس کا یہی ہے کہ اس صورت میں کوئی بھی قرضہ لے گا تو اس قرض کا عوام سے براہ راست کوئی ایسا تعلق نہیں ہے کہ عوام مقروض کہلائے، اور عوام اپنے زکوٰۃ فطرے قربانی حج وغیرہ دیگر معاملات میں اس قرض کے بحاف پہ کچھ ان کے معاملات میں واجب ہے نہیں ہے؟
تو دنیا کا تقریباً ممالک مقروض ہوتے ہی ہیں, بھلے کتنے ہی مضبوط ہوں اکانومی کے اعتبار سے, لیکن قرضہ تو ہوتا ہی ہے, تو سارے ہی شریف فقیر ہی بن جائیں گے. تو وہ صرف ذمہ داری کا احساس دلانے کے لیے کہ ہم محنت کریں اور بہتری کریں,
ٹیکس وغیرہ دینا ہے وہ ادا کریں. تو بہرحال یہ جو بھی قرضے لیے جاتے ہیں کسی بھی ملک میں, تو اس کی ادائیگی کا پھر ایک پروسیجر ہوتا ہے, طریقہ. تو وہ یہ ہوتا ہے کہ عوام سے مختلف چیزوں میں ٹیکس وغیرہ ان پہ لاگو کیے جاتے ہیں, اور وہ ٹیکسوں کی وصولی کے ذریعے اس قرض کی ادائیگی کی جا رہی ہوتی ہے. تو یوں عوام کے اوپر کسی بھی حکومت کا دوسرے ملک سے لیا ہوا قرضہ, وہ ڈائریکٹلی عوام کے اوپر قرضہ نہیں ہوتا کہ ان کے زکوٰۃ, فطرے, حج, قربانی وغیرہ کے معاملات میں اس پہ کوئی اثر پڑتا ہو, ایسا نہیں ہے.
چلو, مجھ سے یہ سوال جو نا وہ حالیہ دنوں میں ہی دو تین افراد نے پوچھا ہے, پہلے کبھی اس طرح کا سوال سامنے نہیں آیا. ممکن ہے کہ یہ سوشل میڈیا پر وائرل ہوا ہو یہ سوال اس طرح کا, اور اس کے بعد پھر لوگوں نے ایک دوسرے سے پوچھنا شروع کر دیا, ممکنات میں سے
ہوتا.
تو ایسی چیزیں وائرل کرنا یا اس طرح کے سوالات ذہن میں, حالانکہ مجھے لگتا ہے کہ جواب ان کو بھی شاید آتا ہو, سکتا ہے نہ بھی آتا ہو. کیا کہتے ہیں, یعنی شریعت کے حوالے سے اس طرح کی باتیں سوچنا, یا یہ
ایک یہ ہے کہ کسی عالم دین کے پاس آ کر اپنے ذہن میں پیدا ہونے والا کوئی بھی سوال ہے تو اس کا جواب تو آپ لے سکتے ہیں. اور باقاعدہ اگر کوئی واقعی یوں سنجیدہ ہے کہ بھائی کیا آیا مجھ پہ زکوٰۃ فرض ہے نہیں ہے, میں اتنا بتایا گیا کہ فی فرد اتنے لاکھ کا مقروض ہے, تو آیا میرے اوپر جب اتنا قرضہ آ رہا ہے ایک رپورٹ کے مطابق, تو کیا میری زکوٰۃ یا حج یا قربانی یا فطرے وغیرہ کے معاملات میں کیا اس چیز کا اثر پڑے گا یا نہیں پڑے گا؟ تو اگر کسی عالم دین سے رجوع کریں گے تو یقیناً ان کی تشفی کر دی جائے گی. لیکن بسا اوقات بعض لوگوں کو کوئی نئی چیز, لیٹسٹ کوئی نہ کوئی ایک سوال, عوام اس میں الجھے, پریشان ہو, یا وہ بطور پہیلی لے کر آتے ہیں. اب پریشان ہونے والے پریشان ہو جاتے ہیں, نہ پریشان ہونے والے وہ سنجیدگی نہیں لیتے, وہ سمجھتے ہیں ایک عذرا ہے, مزاح ہی, کسی نے یہ سوال چھیڑا ہے. تو بہرحال جو بھی صورت ہو تو اس میں ہونا یہ چاہیے, اگر کوئی سوال شرعی زاویے سے اگر کسی کے ذہن میں آیا ہے تو عوام میں
وائرل
کو نہ کریں, کیونکہ یہ آپ تو سنجیدہ نہیں ہیں, ایک آپ کو پتہ ہے واجب بھی نہیں ہے, میرے اس طرح کے معاملات میں اس قرض کا مجھ سے کوئی براہ راست تعلق نہیں ہے, میرے فرائض و واجبات سے اس کی کوئی صورت نہیں بنتی. تو ایسے سوال عوام میں وہ شخص کے جو زکوٰۃ دینے کا جس کا دل ہی نہیں چاہتا, تو وہ کہیں یہ سوچ سمجھ کے نہ بیٹھ جائے کہ بھائی میں تو ویسے ہی اتنا مقروض ہوں, میں زکوٰۃ کیسے دوں, حالانکہ اس پہ زکوٰۃ شرعاً بنتی ہو, لیکن جتنا مال ہے وہ قرض سے کم ہے. تو بہرحال عوام میں سوال کرنے کے بجائے ہمیں حکم قرآنی پہ عمل کرتے ہوئے فاسألوا اہل الذکر ان کنتم لا تعلمون پر عمل کرنا چاہیے, کہ اگر تمہیں علم نہ ہو اور کوئی دینی الجھن پیدا ہو رہی ہو اور علم نہیں ہے, تو علم والوں سے سوال کر کے اس کی تشفی حاصل کر.
ٹھیک ہے جی, جزاک اللہ. امید ہے کہ اگر اس طرح کی کنفیوژن ہے کسی کے ذہن میں, جیسا کہ خدشہ ہے کہ ہو سکتا ہے کہ وائرل ہوا ہو یہ سوال, تو ایسا نہیں ہونا چاہیے, اور مفتی صاحب نے بڑے پیارے انداز سے اس کا جواب عطا فرما دیا. ایک کال سلسلے میں شامل کرتے ہیں. جی,
میں علی حمزہ بات کر رہا ہوں کراچی سے. میرا سوال یہ ہے کہ اگر کوئی دیکھ کر مدنی چینل دیکھ رہا ہو تو مدنی چینل پہ قرآن پاک کی تلاوت یا ہمارے پیارے آقا صلی اللہ علیہ وسلم کی بارگاہ رسالت میں سلام کیا جائے, تو اسے اٹھ کر بیٹھ جانا چاہیے یا کھڑے ہو جانا چاہیے, یا اگر کسی وجہ سے لیٹا رہے تو اس میں کیا جواب ہے ارشاد فرما دیجیے.
جی حضور, اب چینل بیڈ روم میں لگا بندہ لیٹ کے دیکھتا رہتا ہے تو اب کیا کرے, بار بار اٹھے, کھڑا ہو جائے, بیٹھ جائے, لیٹ کے دیکھتا رہے, کیا کرے؟
دیکھیں, شرعی حوالے سے ہمیں اس چیز کا پابند نہیں کیا گیا کہ مطلب کھڑے ہو جائیں یا یوں بیٹھ جائیں, یہ ایک معاملہ ہے ادب کا. تو اگر کوئی لیٹے ہوئے بھی مدنی چینل کا کوئی سلسلہ دیکھ رہا ہے یا صلاۃ و سلام پڑھا جا رہا ہے, سب کھڑے ہیں اور یہ لیٹا ہوا ہے, تو کسی قسم کا کوئی گناہ نہیں ہے. یا بیٹھا ہوا ہے نہیں کھڑا ہو رہا, یا اس وقت تکلیف ہے, دل تو چاہ رہا تھا کھڑا ہونے کا لیکن نہیں کھڑا ہو پا رہا, تو اس میں کوئی گناہ کی بات نہیں ہے.
ٹھیک ہے.
ہاں, اتنا ہے کہ جب مدنی چینل کا جو بھی سلسلہ ہے تو اس کی صورت یہی ہے کہ اس میں اللہ و رسول ہی کے نام آ رہے ہوتے ہیں, انہی کی باتیں ہو رہی ہوتی ہیں, انہی کے طرف سے بیان کردہ احکامات وہ عوام میں بتائے جا رہے ہوتے ہیں. تو علم دین का सीखने का जो मामला है उसमें अदब जितना ज्यादा हम करेंगे तो उसका फायदा होता है। जो इल्म सीख रहा हो और किताबों का अदब कर रहा होता है, और एक वो शख्स जो दीन सीख रहा है लेकिन किताबों का उसके पास कोई अदब मतलब तवज्जो नहीं देता, तो दोनों को इल्म के बरकत में जमीन और आसमान का फर्क होगा।
ठीक है।
एक बुजुर्ग के बारे में आता है कि उनके साथ एक और तालिब इल्म पढ़ने के लिए गया, लेकिन जब दोनों वापसी पलटे तो एक मुस्तनद अच्छे इल्म से मुजयन हो चुके थे और दूसरे ने वो इल्म की बरकतें हासिल नहीं कर पाई। तो जब इस पर गौर किया गया तो फर्क ये था कि जो कामयाब हुए और जिनको इल्म की बरकत मिली, वो जब भी इल्म दीन सीखने के लिए बैठते थे तो काबतुल्ला शरीफ की तरफ रुक करके किताब को बावजू हाथ लगाया करते थे। इनको पढ़ वो भी रहे थे दूसरे, लेकिन वो दोनों में बिल्कुल वाज़े फर्क यही था कि ये चूंकि अदब बहुत ज्यादा कर रहे थे तो इसलिए इनको इल्म की मजीद बरकत मिली। और उनका यह नहीं कह रहे कि वो अदब नहीं करते थे,
ठीक है,
लेकिन उनके यहाँ वो अदब जो यहाँ पाया जा रहा था वो नहीं था, तो इसलिए जो उनको बरकत मिलनी थी वो उनको मिली, लेकिन नुमाया बरकत यहाँ पे थी।
ठीक ठीक।
तो जो मदनी चैनल पे अगर कोई सिलसिला आ रहा है, मदनी मुजाकरा चल रहा है, इल्म दीन बयान किया जा रहा है, तो हत्तल इम्कान अदब के साथ इल्म दीन की गोया आप जिस तरह किसी आलिम के पास आए और मसला तो बयान किया जा रहा है, वो बयान कर रहे हैं या आपने पूछा और आपको जवाब दिया जाए, तो बंदा लेटा हुआ नहीं होता।
ठीक है।
अदब का तकाजा होता है जिस तरह वहाँ अदब करते हैं, तो जितना मुमकिन हो उतना करें, लेकिन अगर कोई लेटा हुआ है और लेटे लेटे भी कोई मदनी मुजाकरा देख सुन रहा है या इस वक्त दारुल इफ्ता अहले सुन्नत का सिलसिला आ रहा है और कोई लेटा हुआ है,
ठीक है,
लेटे लेटे देख रहा है, तो उसको हम ये नहीं कहेंगे कि वो बेअदबी कर रहा है।
ठीक है।
बेअदबी करना एक अलग चीज है,
ठीक है,
और किसी चीज का अदब करना
एक अलग चीज,
एक अलग चीज,
ठीक है,
ये समझो एक नॉर्मल कंडीशन है,
ठीक है,
तो जिस पे कोई हुक्म नहीं लगेगा। तो बहरहाल जितना शक्कर गुड़ डालें उतना मीठा होगा,
ठीक है,
तो इस तरह ये
कोशिश कीजिए कि जो मसाइल जो फिकही मसाइल हैं नमाज रोजा के उनके सुनने में बहुत ज्यादा एहतियात,
बिल्कुल तवज्जो यकसुई जरूरी है, तो अगर लेटे लेटे तवज्जो बढ़ती है तो बैठने से तवज्जो ये होती है कि आदमी की बिल्कुल काफी हद तक अलर्ट रहता है।
ठीक है।
तो जहाँ खड़े होकर जैसे सलातुस्सलाम मदनी चैनल पे दिखाया जा रहा हो, सब खड़े होकर पढ़ रहे हैं, तो उनकी पैरवी में एक मौका है नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम का सलातो सलाम पढ़ने का, तो बैठे बैठे भी जायज है, खड़े खड़े भी जायज है, लेट कर भी इसके दुरूद पाक पढ़ने की सूरत है आप पढ़ सकते हैं, लेकिन वही के हुजूर का जिक्र है तो कमाल अदब के साथ हो, कमाल ताजीम के साथ हो, तो खड़े होकर सलातो सलाम पढ़ना ये अदब के ज्यादा करीब है। तो यूं आप खड़े होकर पढ़ें तो बेहतर है, बैठ के पढ़ें लेट के पढ़ें गुना नहीं है।
जज़ाकअल्लाह। फिर एक मैसेज है और इस तरह का ये जो सवाल है, ये सवाल पूछा गया लेकिन ये चीज पाई जाती है, इसका तजुर्बा आपको भी होगा। सवाल ये है कि जवान लड़के का नापाक रहना कैसा। अब तजुर्बा यूं हुआ होगा कि मदनी दौरे पर जब हाजिरी होती है मदनी काफिलों में, तो नेकी की दावा जब पेश की जाती है और कहा जाता है आइए मस्जिद में चलते हैं, तो एक तादाद आपने भी उम्मीद है कि सुनी होगी और हमारे मुवल्लिगीन भी सुनकर ये इसकी तस्दीक करेंगे कि जवाब ये मिलता है कि या तो मेरे कपड़े नापाक हैं या फिर मेरे पे गुसल फर्ज है, मैं नापाक हूँ, मैं नहीं जाऊँगा। अब वो जवाब क्यों दिया जाता है, वाकईतन ऐसा होता है और बाज़ दफ़ा ऐसा भी मुमकिन है, हम फर्द मुअय्यन की बात नहीं करते, क्यों जाना ही नहीं चाह रहा मस्जिद में और उधर पेश कर दिया, तो बहरहाल वो सूरत क्या है क्या नहीं है, लेकिन हुक्म क्या है कि नापाक रहना बस ठीक है, नापाक रह रहा हूँ, नमाज भी नहीं पढ़ता, मेरी मर्जी।
देखिए, इसमें सबसे बुनियादी चीज तो यह है कि इस्लाम तहारत पाकिजगी सफाई सुथराई का दर्स देता है,
ठीक है,
दीन इस्लाम के यहाँ जो एक निजाम है वो दीगर के यहाँ नहीं है। तो अब हमें हुक्म यह है वइन कुंतुम जुनुबन फत्ताहरु, कि अगर तुम पर गुसल फर्ज हो जाए तो तहारत हासिल करो यानी गुसल कर लो। इन्ना अल्लाह युहिब्बुत तवाबीन व युहिब्बुल मुतताहिरीन, अल्लाह तबारक व तआला बहुत ज्यादा तोबा करने वालों को और बहुत ज्यादा पाकीजगी का एहतमाम करने वालों को पसंद फरमाता है। और अब ये कहना कि कपड़े नापाक हैं या जिस्म नापाक है, तो अब इसमें एक तो चीज ये है कि वाकईतन वो ऐसा ही है और इल्मे दीन से दूरी की वजह से उसको इस चीज का एहसास नहीं हो रहा कि मैं ये जो जवाब मिसाल के तौर पर आप नेकी की दावत देने के लिए आए और आपको इस तरह का जवाब दिया जा रहा है, तो उसको इस चीज़ का एहसास नहीं हो रहा कि इस मुसलमान को मैं जवाब तो दे रहा हूँ। कल बरोज़ क़यामत जब नमाज से मुतालिक सबसे पहले सवाल होगा तो अल्लाह ताला के हुजूर क्या ये उज़्र काबिले कबूल है
और ये जवाब दे पाएंगे,
क्या ये मतलब हिम्मत होगी?
नहीं।
अब इसमें आदमी को एक ऐसा उज़्र कि जो उज़्र आमतौर पे छुपाना अगर किसी के साथ है भी,
यानी जवाब देना भी कैसा अगर है भी तो जवाब दे,
अगर जवाब दे भी रहा है तो इतना तो सोचे कि एक ऐसा काम जिसका 100% हया से ताल्लुक है।
सही।
कपड़े नापाक
जी से।
अब जवाब सुनते ही जवाब सुनने वाले के जहन में फौरन वही चीज आएगी कि इसके कपड़े नापाक क्यों है भाई।
ठीक है।
अब यूं एक बदगुमानी का सिलसिला, तो ऐसा जवाब ही ना दिया जाए कि जिससे बदगुमानी पैदा हो। दूसरी बात यह है कि आपको अगर कोई नमाज की दावत दे रहा है तो नमाज पढ़ना तो एक मुसलमान पे फर्ज है। पंचगाना नमाज में आकिल बालिग मुसलमान मर्द औरत पर पढ़ना फर्ज है, तो एक फर्ज की अदायगी की तरफ आपको दावत दी जा रही है, तो इस बजाय इसके कि जवाब हम उल्टा दें, इस चीज को गौर तो करें कि मुझे एक अच्छी चीज की तरफ दावत दी जा रही है, मुझे एक फर्ज जिससे मैं गाफिल था, भूला हुआ था, वो मुझे याद दिलाया जा रहा है, तो बजाय इसके कि हम शुक्रिया अदा करें, और अगर कोई नापाक था, गुसल फर्ज था, तो अब उसको चाहिए कि फौरन घर, आमतौर पे गलियों में घरों पे बैठे होते हैं या घर के बाहर ही बैठे हैं या घर के करीब ही हैं, तो जाके गुसल करके वक्त के अंदर नमाज भी पढ़ी जा सकती है, तो बजाय इसके कि ये काम करें जवाब दे के मतलब मौलाना साहब को हमने जाने दिया। अब यह है इस पे गौर करें कि ये जवाब,
उसने तो अपना सवाब कमा लिया,
उसने नेकी की दावत दी
तो उसका सवाब यही लाजिम
खरा
है,
लेकिन हमने जो जवाब दिया, इस जवाब देने में एक तो इस मतलब बहुत सारी खराबियां, जिनमें से कम जिस नुक्ते को मैं उठाना चाह रहा हूँ वो ये है कि आप एक जवाब बेहयाई पे मुश्तमिल किस्म का जवाब है कि कपड़े नापाक हैं। एक मुसलमान जो आकिल बालिग है, घर पे पानी भी मौजूद है, घर भी करीब है, वो बाहर बैठे हुए हैं, नमाज का वक्त भी हो चुका है, फिर ये कहना कि मेरे कपड़े नापाक हैं, तो ये बहुत ज्यादा यानी बेबाकी है और फर्ज की अदायगी से इंतहाई गफलत है। कल बरोज़ क़यामत इसका बहुत सख्त बवाल होगा। वो लोग के जो नमाज कज़ा करके पढ़ते हैं, कुरान पाक में फ़वैलुल लिल मुसल्लीन अल्लज़ीना हुम अन सलातिहिम साहून के वेल, वेल का एक माना खराबी भी है और जहन्नम की एक वादी है जिसके में बहुत ज्यादा सख्त अजाब दिया जाएगा, तो ये भी बयान किया गया कि वो वादी जिसमें सख्त तरीन अजाब दिया जाएगा वो वादी का अजाब बेनमाजियों के लिए है। अब ये मुसल्लीन आगे है अल्लज़ीना हुम अन सलातिहिम साहून, तो इसका एक माना यह है कि जो वक्त गुजार के नमाज पढ़ रहा है, नमाज से गफलत कर रहा है, तो नमाज से गफलत की मुख्तलिफ सूरतें यहाँ मुफस्सिरीन ने बयान की, उनमें एक ये है कि जो नमाज का वक्त गुजार के अगले वक्त में पढ़ता है, वो लोग भी इसमें हैं जो नमाज को बिल्कुल ही छोड़े हुए हैं।
सही।
वो लोग भी हैं जो बिला वजह तरके जमात का इर्तिकाब कर रहे होते हैं, तो मुख्तलिफ किस्म की यहाँ पे मुफस्सिरीन ने इसकी तफसीर फरमाई है। तो बहरहाल ये जवाब अल्लाह ताला के यहाँ किसी तौर पे कारामत नहीं होगा, आदमी के लिए कोई नजात की सूरत दिला दे तो ये उज़्र किसी भी तौर पे किसी सलीम उत्तबा अकलमंद शख्स इस जवाब को सुन के आपको कहे ठीक है आपका उज़्र बिल्कुल समझ में आता है, ऐसा नहीं है।
ठीक है।
तो अगर बाय चांस किसी का ऐसा मौका हो और वाकियातन कोई जबरदस्ती खींच के लेके जा रहा है कि भाई चलो वस्तु में नमाज के लिए चलना ही, और वाकियातन कपड़े ऐसे हैं कि जिससे बच्चे ने पेशाब कर दिया था,
ठीक है,
कपड़े नापाक हैं,
कोई भी वजह,
कोई भी ऐसी वजह, तो अब जिस ऐसी कैफियत जिसमें मस्जिद में नहीं जा सकता, तो यहाँ एक आदमी एक बात बयान कर सकता है, बच्चे ने पेशाब कर दिया था, मैं बस कपड़े पाक करके आपको मगरिब की नमाज में मिल जाऊंगा इंशाल्लाह, मैं असर भी पढ़ूंगा और मगरिब की नमाज भी आपके साथ मस्जिद में अदा करूंगा, ये है एक बात।
ठीक है।
ये एक माकूल जवाब है। बहरहाल एक तादाद मुसलमानों की ऐसी है जो नमाज से बहुत ज्यादा गफलत करती चले जा रही है, मस्जिद के अतराफ में बहुत सारे घर होते हैं, बिला शुबा सैकड़ों घर एक मस्जिद के अतराफ में लग रहे होते हैं, अगर हर घर से एक फर्द भी आ जाए
छोटी
मस्जिदें फुल हो जाए हर नमाज में,
ठीक,
पूरे पूरे घर
नेकी की दावत। आपने कहा ना कि अपने घरों के आसपास कितने घर होते हैं, मैं आपको एक बिल्कुल सच्चा अपना ही वाक्या सुनाता हूँ कि नेकी की दावत का फायदा क्या होता है। हम एक जगह मदनी दौरे में हाजिर हुए किसी इलाके में, वहाँ एक मोची थे और मोची के पास दो तीन अफराद बैठे हुए थे। इस्लामी भाई वहाँ गए अपना काफिला लेकर और नेकी की दावत पेश की, और अंदाज ये होता है कि उसके बाद मस्जिद में चलने की तरगीब दिलाई जाती है कि आप आइए मस्जिद के अंदर, दर्स जारी है, वहाँ इस्लामी भाई मौजूद है, इल्म दीन सिखाया जा रहा है। तो वो बकिया अफराद तो तैयार नहीं हुए, लेकिन मोची पता नहीं उसके दिल में अल्लाह ताला ने बात डाली, वो आ गए मस्जिद में, उनको थोड़ा जहन दिया गया तो आ गए। और जब वो मस्जिद में आए, नमाज पढ़ी मगरिब की, दर सुना, बयान सुना, उसके बाद उन इस्लामी भाइयों ने रोना शुरू कर दिया। तो रोने की वजह ये पूछी तो उन्होंने कहा कि आज मैं 22 साल के बाद मस्जिद के अंदर आया हूँ, और ये कराची शहर के बिल्कुल मेन इलाका, शहर का अंदरूने शहर का इलाका है कि जहाँ ऐसा नहीं कि जहालत हो और सिखाने वाले ना हो और मस्जिदें मौजूद ना हो। 22 साल के बाद कि उसको बस वो सुस्ती होती रही होती रही होती रही, 22 साल पहले जब मस्जिद में आया था उसके बाद नहीं आया, वो काम में लग गया या मसरूफ हो गया, कोई भी वजह बनी, किसी ने उसको कहा नहीं, ना उसका अपना जहन बना, शैतान गालिब रहा, लेकिन अल्लाह ताला का करना ऐसा हुआ कि उसको आशिकान रसूल की सोहबत मिली, मुलाकात मिली, और चंद ही मिनट में वो 22 साल का जो रुकावट थी, मस्जिद में ना जाना पाया जा रहा था, अल्हम्दुलिल्लाह वो दूर हो गया और मस्जिद में आया। और उम्मीद है कि उसके बाद भी वो आता होगा, और अल्लाह ताला उसको भी और हम सबको भी हमेशा मस्जिदों में आता जाता रखे, जो भी नमाज के मामलात हैं, जमात जो वाजिब है उसकी अदायगी की हम सबको सआदत अता फरमाए। तो जब आशिकाने रसूल जो है वो एक बहुत यानी कैफियत के अंदर होते हैं, उस वक्त भी जब हम मदनी काफिलों के मुसाफिर बनते हैं तो गफलत का शिकार नजर आते हैं, दूर दराज इलाकों में, मजाफात में, शहरों से दूर, तो अगर आप घरों से निकलेंगे, सफर करेंगे, तो इंशाल्लाह ये सारी चीजें भी सामने आएंगी और इल्म दीन हासिल करने का भी मौका मिलेगा। तो आप 3 दिन के मदनी काफिले के मुसाफिर बने, इंशाल्लाह अज़्ज़ोजल बहुत ज्यादा फवायद हासिल होंगे। एक कॉल मजीद सिलसिले में शामिल करते हैं। जी
सवाल यह है कि मस्जिद का मीटर है, हम सयाद में उस मीटर से तार लेना चाहता है और वो कहता है कि मैं बिल भी आधे से ज्यादा दे दूंगा, तो क्या इस तरह से मस्जिद से मीटर की तार ले सकता है?
देखिए, इस तरह मस्जिद के जो भी मीटर हैं, चाहे वो गैस का हो या बिजली का, तो आस पड़ोस के लोगों को मस्जिद के जो भी मीटर गैस या बिजली उसमें कनेक्शन लेने की इजाज़त नहीं है। एक तो यूं शरीय अतबार से देखें, और दूसरा ये कि मुल्की कवानीन के अतबार से भी अगर हम देखते हैं तो इन कंपनियों की तरफ से भी इस चीज़ का अलाव नहीं है, हर घर को अलग एक मीटर लेने की पाबंदी है।
ठीक है,
तो अगर मस्जिद का जो गैस या बिजली का मीटर अगर यूज दूसरे घर वाले करेंगे तो इसमें एक तो कानूनी मुखालफत और दूसरा शरी एतबार से ये भी आएगा कि अब जो बिल होगा, अब ये कहा जाए हम ज्यादा देंगे, तो ज्यादा देने की सूरत में होता है कि अगर एक मीटर में जितने यूनिट इस्तेमाल होते हैं 200 होते हैं तो 200 के हिसाब से चार्जेस बिल लगकर आता है। अब जब एक घर उसमें अटैच हो जाएगा मस्जिद,
यूनिट्स 200 से बढ़ जाएंगे, 100 से बढ़
500 हो जाएंगे, तो अब मस्जिद का अगर बिल आता था
टेरेस पर 300 हो जाएगा,
तो अब चूंकि वो 300 से ऊपर 400 500 600, अब चूंकि पता हम आधा तो देंगे तो होगा क्या, ये बिल
ये जिसको 10 रुपए यूनिट पेमेंट करनी थी अब उसको शायद 15 रुपए करने पड़े,
15 रुपए
आपके वो टैरिफ का बिल हो चुका।
तो अब ये मस्जिद के हवाले से मस्जिद को पर यूनिट महंगा पड़ रहा है।
ठीक है,
अगर चाहे आप बिल फर्ज ये कहें कि नहीं मैं सारा बिल अपनी जेब से अदा कर दूंगा, तब भी मस्जिद के मीटर को इस्तेमाल करने की इजाजत नहीं है।
ठीक है, और सब मीटर के हवाले से भी कवानीन होते हैं तो ये भी मालूम कर लिए जाएं, और इस तरीके से जैसा कि मुफ्ती साहब ने फरमाया कि डायरेक्ट ही मीटर इस्तेमाल करना, किसी तरह भी इन चीजों की मस्जिद के हवाले से और गालिब मस्जिद के अलावा भी इजाजत नहीं होगी, जैसा कि आप फरमा रहे हैं कि कानूनी तौर पर ही ये चीजें मना है। जी एक और कॉल चलाइए।
ये मालूम करना था, अभी एक उम्र पे गए हुए थे हमारे साहब, तो उनका इंतकाल हो गया, अब उनकी बेगम जो है महरूम हो गई वो वहाँ पर, तो वो इज्जत वहीं पूरी करेंगी यहाँ से पूरी करेंगी?
अब इसमें यह है, सबसे पहले तो अल्लाह ताला उनकी मगफिरत फरमाए और उनको सारी रहमत फरमाए। तो अब इसमें जहाँ पे शोहर के साथ ही मौजूद थी तो वहीं अभी फिल वक्त इद्दत करें, और अपना जो इनके काफिला है तो उस काफिले के साथ ही जो जो वक्त जहाँ जहाँ काफिला, जैसे इस वक्त हरम शरीफ मक्के मुकर्रमा में है तो मक्के में अपने होटल में ही क्याम रखें, जब वहाँ से मदीने शरीफ पहुँचेगा तो वहाँ मदीने मुनव्वरा हाजिरी दें, वहाँ से जब अपने मुल्क पाकिस्तान है जिस मुल्क में भी पहुँचना है वहाँ उनके साथ पहुँचे, जहाँ रिहाइश है उस रिहाइश गाह से बाहर ना निकले।
अच्छा, जहाँ पहुँच जाए कमरे में, होटल में ही रहें,
होटल में रहें। जैसे आमतौर पर जायरीन को पता है कि हमें مدینہ منورہ میں 10 دن کا اسٹے ہے, تو وہ 10 دن مختلف جگہوں پہ وہ زیارتوں کے لیے حاضر ہوتے ہیں, مزارات صحابہ کرام علیہم رضوان, مختلف مساجد مقدسہ کی طرف. تو یہ خاتون جو عدت میں ہیں, یہ عدت میں گھر سے باہر نہیں نکلیں گی, وہیں رہیں گی اور عدت کی جو پابندیاں ہیں ان پہ عمل کریں گی.
ٹھیک ہے. کیا سوال حضور یہ ہے کہ پیدائش قریب ہے اور 8-9 ماہ تقریباً ہو چکے ہیں, تو ایسی صورت میں سجدہ کرنا نماز میں مشکل ہو جاتا ہے, تو کیا اشارہ کیا جا سکتا ہے؟
صورتیں ہیں اس میں, سجدہ کرنا ممکن بھی ہوتا ہے.
ٹھیک ہے.
تو اس کی ایک صورت یہ ہے کہ اگر خواتین اپنے دونوں گھٹنوں کو تھوڑا سا دائیں بائیں کر لیں,
جی جی,
تو گنجائش سجدہ کرنے کی نکل آتی ہے. تو سجدہ اگر کوئی اس طرح کر سکے تو اس کو سجدہ ہی کرنا ہوگا,
کر سکیں تو کرنا ہی ہے سجدہ.
اگر کنڈیشن ایسی ہے کہ سجدہ کرنا دشوار ہے اور سخت تکلیف ہے اور جو حمل ہے اس کو بھی نقصان ہونے کا اندیشہ ہوگا اگر سجدہ کرنا ہو, تو اس صورت میں پھر رعایت ہوگی کہ پھر عورت سجدے کی جگہ اشارہ کر لے اور رکوع میں جتنا جھکتے ہیں اس سے زیادہ سجدے میں جھکا جائے تاکہ رکوع اور سجود کا فرق رہے. لیکن کوشش اولاً یہی ہو کہ جو طریقہ بتایا ہے اس طریقے کار کے مطابق سجدہ کرے. سجدہ کیا جا سکتا ہے.
ٹھیک ہے.
تو اگر اس طرح بھی نہ بن پائے جو صورت بتائی گئی کہ دونوں گھٹنے ہلکے سے دائیں بائیں پھرا لیں تب بھی دشواری ہو, تو پھر وہ
اشارے
کے ساتھ. یا ایک صورت یہ ہے کہ اگر باقاعدہ زمین پہ سجدہ کرنے میں دشواری ہے تو زمین پر ایک بالش اونچی,
ٹھیک ہے,
یعنی ایک بالش سے کم یا ایک بالش
8-9 انچ تک تقریباً
12 انگل یہ اس کو کہا جاتا ہے.
ٹھیک ہے.
ٹھیک. تو ایک بالش بھی اس کو کہا جاتا ہے, تو اتنی اونچائی تک بھی اگر کوئی چیز رکھ دی جیسے پلاسٹک کا کوئی وہ رکھ دیا پٹرا ٹائپ کا یا پاک صاف ستھرا, تو اگر وہ اس پہ بھی سجدہ کر سکتی ہے تو اس طرح سجدہ کرنا ہوگا.
ٹھیک ہے.
اور اگر وہ بالش بھر اونچی کسی چیز پر بھی سجدہ کرنے کی قدرت نہیں پا رہی,
جھکنا بھی مشکل ہو رہا ہے,
تو اب پھر حکم یہ ہے کہ وہ سجدے کی جگہ اشارہ کر.
ٹھیک ہے. جزاک اللہ. تو ایک اور میسج شامل کرنا چاہوں گا کہ جرم تہ والی مہندی سے منع کیا جاتا ہے کہ وضو غسل میں مسئلہ ہوگا, کیسے پتا کیسے چلے گا کہ جرم والی ہے, کیونکہ ہم لگائیں گے تو پھر مسئلہ ہوگا اگر نکل آئی تو کیا کریں؟
اس میں کہ خود نہ لگائیں.
اچھا.
ایسے میں اپنی جو چھوٹی بچیاں ہیں نابالغ بچیاں ان کو لگا کے چیک کیا جا سکتا ہے.
ٹھیک ہے. کیونکہ ان پہ وضو غسل کے احکام نہیں ہیں,
وضو غسل کے احکام نہیں ہیں, تو ان کے ہاتھ پہ لگی ہوئی مہندی اس سے پتہ چل جائے گا 2-1 دن بعد کہ یہ جرم بنتا ہے یا نہیں بنتا.
ٹھیک ہے. جزاک اللہ. جی کال چلائیے گا.
جی میرا دانش شاہ سنت مفتی صاحب سے سوال یہ ہے, کسی آدمی کی اگر 2 نمازیں یا 3 نمازیں قضا ہو گئی تو وہ پڑھنے کا وقت نہیں تو اگلی نماز کا وقت شروع ہو گیا, مثال کے طور پر ظہر عصر مغرب, یہ قضا ہے کسی وجہ سے, اب عشاء کا وقت شروع ہو چکا ہے, عشاء کی نماز پڑھنی ہے, تو وہ جو قضا نمازیں ہوئی ہیں وہ کب ادا کرنی ہوں گی؟
اگر کسی شخص کی زندگی میں 6 نمازوں سے کم 1-2-3-4-5 تک اگر کوئی نمازیں قضا ہوئی ہوں یا پہلی ہی مرتبہ آج 1 یا 2 نمازیں قضا ہو گئیں تو وہ ایسا شخص ہے صاحب ترتیب.
ٹھیک ہے.
صاحب ترتیب کا مطلب یہ ہے کہ اس شخص کو پہلے اپنی قضا نمازیں ادا کرنی ہیں, بعد میں جو وقت والی نماز ہے وہ ادا کرنی ہوگی. اب اس کی صورت یہ ہے کہ جیسے ان کی ہی سوال کی کنڈیشن ہے کہ عصر اور مغرب کسی نے نہیں پڑھی اور جس زندگی کا پہلا ایک واقعہ ہوا یا پہلے کبھی کوئی قضا ہوئی تھی لیکن وہ ادا کر چکے,
کلیئر ہے, یعنی کھاتا کلیئر ہے اس کا.
جی جی.
اب بالکل صحیح چل رہے تھے اور 2-3 نمازیں قضا,
2 نمازیں عصر مغرب قضا ہو چکی ہے اور عشاء کا وقت شروع ہو چکا ہے, تو ان کو حکم یہ ہے کہ پہلے عصر کے فرض ادا کریں گے, عشاء کا وقت شروع ہو چکا ہے, پہلے عصر کی نماز ادا کریں گے فرض, اس کے بعد مغرب کے فرض ادا کریں گے, اس کے بعد پھر عشاء کی نماز ادا کریں گے.
اگر وقتی نماز ابھی نہیں پڑھے,
وقت والی نماز ابھی ادا نہیں کریں گے, بھلے عشاء کی جماعت کھڑی ہو,
کے لیے جس کی کل نمازیں کتنی ہو, کم از کم زیادہ سے زیادہ
جس کی کوئی نماز قضا نہیں ہوئی تھی
وہ بھی
پہلی قضا ہوئی ہے. ٹھیک ہے. یا جس کی اگر قضا ہیں تو 2-3-4 زیادہ سے زیادہ 5 نمازیں اس کے ذمے قضا باقی ہیں,
تو اب وہ پہلے
ایسا شخص اگر مسجد میں آتا ہے یا وقت میں گنجائش ہے تو اس کے لیے حکم یہ ہے کہ سب سے پہلے قضا نمازیں ترتیب وار.
ٹھیک ہے.
جیسے فجر پہلے ہے تو پہلے فجر پڑھے گا, بعد میں ظہر, پھر عصر, تو جو نماز پہلے تھی پہلے اس کو ادا کرے گا, بعد میں وقت والی نماز ادا کرے گا. اور اگر کنڈیشن ایسی بن جاتی ہے مثال کے طور پہ کسی کی کوئی ظہر کے بالکل آخری وقتوں میں سویا اور مغرب میں اٹھا, اور یہ عصر کی نماز اس کی قضا ہو چکی. اب جب اٹھتا ہے تو نماز کے اندر جو 5 یا 4 منٹ رہ گئے,
ٹھیک ہے,
اب اس کو وضو بھی کرنا ہے, نماز بھی پڑھنی ہے. اب اس کو حکم یہ ہے کہ اگر یہ عصر کی نماز ادا کرے گا تو مغرب بھی قضا ہو جائے گی. تو اس اگر وقت میں گنجائش نہیں ہے,
یعنی مغرب کا وقت ختم ہونے لگا,
تو اب اس کو حکم یہ ہے کہ پہلے مغرب کے فرض ادا کر لے تاکہ یہ بھی قضا نہ ہو جائے,
ٹھیک ہے.
اب اس کے بعد میں عشاء کی نماز جب پڑھنے کا موقع ہوگا تو پہلے عصر کے فرض ادا کرے گا.
یہ اس کے لیے جس کی 5 سے زائد نمازیں نہ ہو.
جی,
جس کی 5 سے زائد ہوگی تو اب وہ پہلے,
اگر کسی کی 5 سے زائد نمازیں, جیسے کثیر تعداد ہے مسلمانوں کی کہ جو سالہ سال نماز نہیں پڑھتے اور آج مطلب نماز پڑھنا اب شروع کی ہے, اب نماز اب تو کنٹینیو چل رہی ہے, اب اگر
پچھلی باقی ہیں,
ہاں پچھلی باقی ہیں سالہ سال کی, تو اب اگر اس کی بائی چانس ایسا ہی ہو گیا کہ وہ عصر کی نماز میں اٹھ نہ سکا, پڑھ نہیں پایا اور عصر کا وقت قضا ہو گیا, مغرب کا وقت شروع ہو چکا ہے, تو اب اگر وہ مغرب کی جماعت میں ڈائریکٹ شامل ہو جاتا ہے تو کوئی مذائقہ نہیں ہے, کیونکہ یہ صاحب ترتیب نہیں ہے. اور جب صاحب ترتیب نہیں ہے تو اب اس کو ترتیب سے نماز پڑھنا بھی لازم نہیں ہے, یہ پہلے مغرب کی جماعت میں شامل ہو جائے اور اس کے بعد میں عصر کے فرض ادا کر لے.
ٹھیک ہے جی, یہ مسئلہ پہلے بھی بہت دفعہ بیان ہوا ہے, میرے علی سنت نے بھی اس کے حوالے سے صاحب ترتیب بننے کے حوالے سے کافی ترغیب دلائی. اگر نہ سمجھ آیا ہو تو یہ یاد کر لیں, صاحب ترتیب اس کا مسئلہ سیکھنا ہے کسی بھی عالم صاحب سے, کسی بھی ایسے ذمہ دار مبلغ سے کہ جو علم دین اور معلومات زیادہ رکھتے ہیں, تو پوچھ سکتے ہیں, دار الافتاح اہل سنت کے نمبرز پر بھی کال کر سکتے ہیں اور صاحب ترتیب کا مسئلہ سیکھیں اور اس کے اوپر عمل کریں. یہ لازم ہے کہ جو اس کا طریقہ کار بیان کیا گیا ہے. ایک کال چلا دیجیے.
سر, ایک سوال میں نے یہ پوچھنا ہے کہ جو بندہ جس نے زکات دینی ہے, اپنے اگر عزیز و رشتہ داروں میں دیکھا جائے تو بظاہر ان کی حالت سے اندازہ ہوتا ہے کہ شاید یہ ایسے ہیں کہ جن کو زکات دی جا سکتی ہے, تو اس میں شریعت کیا کہتی ہے کہ کس حد تک کریدنا ہے ہم نے کہ جی یہ بندہ زکات کا مستحق ہے یا یہ بندہ زکات کا مستحق نہیں ہے؟
جی حضور,
دیکھیں کریدنے کے حوالے سے جہاں تک معاملہ آیا تو ہمیں اس چیز کا پابند نہیں کیا گیا کہ ہم اس سے ایک ایک چیز کا سوال کریں کہ یہ آپ کا سونا ہے, چاندی ہے, کتنا کماتے ہو, قرضہ کتنا ہے. تو اس طرح کے سوال کر کے گویا ہم اس کی کرنا چاہ رہے ہیں زکات دے کے مدد, اور سوالات کر کے اس کو انتہا درجے کا ذلیل بھی کر رہے ہیں. تو ایک مسلمان کی عزت ہے تو آپ کو اس کی کنڈیشن جو نظر آتی ہے, ٹھیک ہے, دیگر ذرائع سے آپ نے معلوم, ڈائریکٹ معلوم کرنے کے بجائے دیگر ذرائع کو بھی استعمال کیا جا سکتا ہے, اور وہ بھی اس انداز میں کہ اس آدمی کو معلوم نہ ہو کہ میری انویسٹیگیشن کی جا رہی ہے. تو بس اوقات وہ دل آزاری کا ایک معاملہ ہوتا ہے, آدمی پھر وہ زکات لیتا ہی نہیں ہے کہ اتنی چکر لگا کے پوچھ کے مدد ہو نہیں رہی اور سوال پہ سوالات ہو رہے ہیں. تو ایک مسلمان کے عزت نفس کا خیال رکھیں, آپ کو جو اس کی ظاہری کنڈیشن لگتی ہے اس کی باتوں سے ایک اندازہ ہو جاتا ہے کہ اس پہ کیسے دن چل رہے ہیں, اس کی ملکیت مالیت باتوں میں اس انداز میں پوچھ لیں کہ اس کو احساس نہ ہو کہ مجھے زکات دینے کے حوالے سے سوال جواب ہو رہے ہیں.
ٹھیک ہے,
تو یہ سب سے بہتر طریقہ ہے. اگر آپ کو ظن غالب کبھی گمان یا آپ کی یقینی پوزیشن آپ کو معلوم ہوتی ہے کہ اس کی پوزیشن ایسی ہے شریف فقیر ہے, تو پھر آپ زکات دے سکتے ہیں, زکات دینے سے زکات ادا ہو جائے گی.
ٹھیک ہے,
اور اگر ایسا ہے کہ ایک آدمی خود ہی آپ کے پاس آتا ہے کہ مجھے زکات چاہیے اور یوں, تو اس معاملے میں چونکہ وہ آپ کے پاس آ چکا ہے اور آپ اس کو جانتے نہیں ہیں, چند موٹی موٹی معلومات اس سے لے لی جائے تاکہ اس سے شریف فقیر ہونا ثابت ہو جائے. تو یوں اس کے لیے بہتر یہ ہے کہ اب آپ کو کن چیزوں کو نوٹ کرنا ہے, تو دار الافتاء اہل سنت کی طرف سے ایک پمفلیٹ, عام طور پہ یہ رمضان مبارک میں بہت زیادہ شیئر بھی ہو رہے ہوتے ہیں ایک دوسرے کو, تو جس میں زکات کا مستحق کون, زکات کون لے سکتا ہے,
اس کو حاصل کر لیا جائے,
اس کو حاصل کر لیں, اس کے اندر چند پوائنٹس لکھے ہیں ان کے مطابق غور کر لیں کہ آیا یہ آدمی اس پوزیشن پہ ہے یا نہیں.
ٹھیک ہے, جزاک اللہ. میٹھے میٹھے اسلام بھائی, سلسلے کا وقت ختم ہوا, اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین, صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم.
نہ جانے مسائل تو علماء سے پوچھے, یہ حکم مبین ہم کو رب سے ملا ہے, چلو پا